لا حول ولا قوة إلا بالله العظيم. أعوذ بالله من الشيطان العين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائه من قاد الله من يومين هذا إلى لقاء الله. أما بعد، فقد قال الله في كتاب حكيم، بسم الله الرحمن الرحيم: وجاوزنا بني إسرائيل البحر فأتوا على قوم يعكفون على أصنام لهم قالوا يا موسى اجعل لنا إلها كما لهم آلهة قال إنكم قوم تجهلون. صدق الله العظيم. مؤمنين، سورہ اعراف کا سلسلہ جاری و ساری ہے، جو آیت پڑھنے کا میں نے شرف حاصل کرا، یہ 138 آیت ہے. یہ اس وقت کے لیے آیت ہے کہ جب فرعون غرق ہو گیا اور یہ لوگ موسیٰ علیہ السلام اپنی قوم کے ساتھ دریا کے پار ہو گئے، اس کے بعد اس کے بعد کے حالت اللہ بیان کر رہا ہے. اب ترجمہ اس طریقے سے: اور ہم نے بنی اسرائیل کو سمندر سے پار لگا دیا، ان کا گزر ایسی قوم کے پاس سے ہوا جو اپنے بتوں کے گرد منڈلایا کرتی تھی. انہوں نے کہا، اے موسیٰ، ہمارے لیے بھی کوئی ایسا معبود بنا دیجئے جیسے معبود ان کے پاس ہے. موسیٰ نے کہا، تم لوگ تو نادان ہو. تو بولا متقیان کے پاس ایک جو خاص جو تھا یہود کا ربائی، اس نے کہا کہ مسلمانوں پہ کہ نبی کو گئے ہوئے 30 سال بھی نہیں ہوئے، تو مولا فرماتا ہے کہ مسلمانوں نے ایک دوسرے کے خلاف تلوار نکال لی. تو مولا نے فرمایا کہ تمہارے پیر سوکھے بھی نہیں تھے جب تم دریا پار کرے، اس کے بعد اللہ نے تمہارے لیے یہ فرمایا کہ تم نے یہ کہا کہ ہمارے لیے ایسا خدا بنا دیے جیسے ان کے لیے خدا ہے. تو یہ جو تھے بنی اسرائیل، ان کا جو تصور اللہ کے لیے تھا اس میں ملاوٹ تھی، یعنی اس طرح سے ان کا تصور نہیں تھا کہ اللہ کو کبھی دکھائی نہیں جا سکتا اور اللہ اس لیے انہوں نے موسیٰ علیہ السلام سے بھی کہا تھا کہ ہمیں اللہ دکھا دیا، کیونکہ دماغ میں یہ تھا کہ اللہ کو آنکھ سے دیکھ سکتے ہیں، کوئی سی فزیکل چیز اللہ. تو اس طرح کے تصورات ان کے دماغ میں تھے، اسی خالص توحید نہیں تھی ان کے پاس جو ہونا چاہیے. اور خصوصاً جب کہ وہ قوم بنی اسرائیل کی فرعون کے پاس ایک لمبا عرصہ رہی، وہ فرعونی تو خود پرست تھے، تو اس کے اثرات بھی ان میں آ گئے تھے. تو جب یہ موسیٰ علیہ السلام کے ساتھ یہ دریا کو پار کرے، تو جب انہوں نے قوم کو دیکھا جو کہ بت پوج رہے تھے، تو ان کے بھی شیطان ان کو وسوسے ڈالے کہ ہمارے لیے سے ایک معبود بنا دیا جسے ان کے پاس. تو موسیٰ علیہ السلام نے فرمایا، انہا ہا اولائی متبرم ما ہم فیہ و باطل ما کانوا یعملون. یہ لوگ جو کچھ کر رہے ہیں وہ سب برباد ہونے والا ہے، اور یہ جو عمل کر رہے ہیں وہ سراسر باطل ہے. جو کر رہے ہیں سب برباد ہونے والا ہے، اور یہ باطل ہے. یہاں بھی فلانی ہے لوگوں کے لیے جو اس دنیا میں بتوں کو پوچھتے ہیں، نما فلا ہے، کہیں فلا نہیں. ہاں، کچھ تھوڑا بہت فائدہ ہو سکتا ہے، لیکن یہاں کی فلاح سے مراد خاص یہ ہے کہ کوئی ہدایت نہیں ہے اس دنیا کے لیے، کوئی نور نہیں ہے دنیا کے لیے سوائے پریشانی کے. یہ بھی عذاب ہوتے ہیں، اور دنیا میں تو خیر عذاب ہی عذاب ہے. پھر موسیٰ علیہ السلام فرمائے، قال اغیر اللہ ابغیکم الہم وہو فضلکم علی العالمین. کیا میں اللہ کے علاوہ تمہارے لیے کوئی اور معبود تلاش کروں، حالانکہ اللہ نے وہ جس نے تمہیں تمام جہانوں پر فضیلت ادا کی تھی. ان لوگوں نے اب تک اتنے معجزات دیکھے تھے، اللہ سبحانہ وتعالیٰ نے جو دکھائے تھے موسیٰ علیہ السلام کے ذریعے، اتنے معجزات دیکھے تھے، اس کے بعد بھی بچڑے کو موت بنا بیٹھے، उसके बाद इस तरह की इन्होंने हरकत की। तो कहा कि मैं दूसरा तुम्हें बना के दो खुदा, जबकि उसने तुम्हें तमाम आलमी पे फजीलत दी थी। मतलब आलमी पे फजीलत उस वक्त, आज की नहीं है, आज की फजीलत जो भी है मुसलमानों की लाना फजीलत है, उस वक्त की बात कर रहे थे कि जब मुसलमानों की फजीलत इसलिए कि उनको वो सारे नबियों पे ईमान रखते हैं, वो सारी किताबों पे ईमान रखते हैं। तो वो उस जमाने की बात थी। फिर अल्लाह सुब्हान फरमाता वो इन्ना जैनाकुम मिन आल फिरऔन यसूमुकुम सू अल अज़ाब युक़त्तिलुन अबनाकुम व यस्तहयून निसाकुम व फी ज़ालिकुम बलाउ मिन रब्बिकुम अज़ीम। और वो वक्त याद करो जब हमने तुम्हें आल फिरऔन से निजात दिलाई थी, वो तुम्हें सख्त अज़ाब में मुब्तला किए हुए थे, वो तुम्हारे बेटों को तो कत्ल कर डालते थे और तुम्हारी बेटियों को जिंदा रहने देते थे, और उसमें तुम्हारे रब की जानिब से तुम्हारे लिए बहुत बड़ी आजमाइश थी। अल्लाह उसको खुद फरमाता है कि हमने तुम पर कितने एहसान करे जब हमने तुम्हें आले फिरौन से निजात दी, जो कि तुम्हें सख्त आज़ाद दिया करते थे, तुम्हारे बेटों को तो कत्ल कर देते थे और बेटियों को जिंदा रखते थे, उसमें तुम्हारे लिए बड़ी आजमाइश थी। उसके बाद जब अल्लाह ने इतने एहसान करे, उसके बाद ये नाशुक्री कर रहे थे कि हमको दूसरा कुछ बना दे खुदा। कौम की नाशुक्री उसके लिए अजाब होती है। आज हमारी कौम, मुसलमान कौम में नाशुक्रियाँ कितनी हैं, कुरान छोड़ के बैठे हैं, अहले बैत को छोड़ के बैठे हैं, इसीलिए कौम को इतने कौम मुसलमान कौम दुनिया भर में इसलिए जलील हो रही है कि न तो कुरान की पैरवी करी, न अहले बैत को क्या हकूक को माना, न उनकी इत्तेबा करी, आपस में लड़े मुसलमान। तो इसी जो जो बनी इसराइल ने करा वही मुसलमान करे। सरकार ने कहा ना कि जो जो मूसा कौम करी वो मेरी कौम भी करने वाली है। तो वाद ना मूसा सलासीन लैलतन वो अतमम ना भी अशरीन वो फतम मीकात रब्बी ही अरबईन लैला व काला मूसा अली अखी हारून नख तुफनी फी कौमी وبعد موسى ثلاثين ليلة وأتممناها بعشرين فتم ميقات ربه أربعين ليلة فقال موسى لأخيه هارون أخلفني في قومه وأصلح ولا تتبع سبيل للمفسدين. اور ہم نے موسیٰ سے 30 راتوں کا وعدہ کیا اور اس میں 10 کا اور اضافہ کیا، اس طرح ان کے رب کی مقرر مدت 40 راتیں ہو گئی۔ موسیٰ نے اپنے بھائی ہارون سے کہا میرے قوم میں تم میرے جانشین بن کر رہو اور اصلاح کرتے رہنا اور فسادیوں کے راہ پر نہ چلنا۔ جبکہ اللہ سبحانہ تعالیٰ کا وعدہ تھا کہ وہ 30 رات کے لیے اللہ تعالیٰ نے خود خصوصاً موسیٰ علیہ السلام کو بلایا تھا کہ ان کی وہ عبادت کریں۔ تو اس کے بعد جو مدت تھی اس میں 10 راتیں اور اللہ نے بڑھا دی تو 40 رات ہو گئی۔ تو پھر اس کے بعد انہوں نے اپنے بھائی سے کہا جب وہ چھوڑ کے جا رہا تھا قوم کو اللہ سے ملنے کے لیے، تو اپنے بھائی سے کہا کہ تم میرے جانشین ہو اور اپنی قوم کی اصلاح کرتے رہنا، وہ فسادی کے راستے پر نہ چلنا۔ تو رات کیوں چنی، اللہ نے رات میں کہا، دن کیوں نہیں کہا؟ حالانکہ 40 دن رہے تھے موسیٰ علیہ السلام۔ تو میزان کا کہنا کہ رات جو ہوتی ہے، جس کے رات کی عبادت الگ ہوتی ہے، اس میں انسان کا دھیان مکمل خدا کی طرف ہوتا ہے۔ دن میں تو کیا ہے، دماغ ادھر ادھر چلا جاتا ہے، ہر چیز رہتی ہے، ڈسٹریکشن ہوتا، اور رات میں خصوصاً اللہ سے جو محبت کرتے ہیں ان کا دل اللہ کی طرف رجوع کرتا ہے۔ اس لیے نماز شب کی اتنی فضیلت ہے کہ آپ اللہ کا دل صرف اللہ کی طرف ہوتا ہے۔ دن میں 50 کام ہوتے ہیں انسان، تو رات رکھی کہ اللہ نے رات کا لفظ کہا اور 30 کی جگہ 10 رات اور ملا دی، 40 کر دی ہمارا۔ پھر اپنے بھائی کو کیا کہا، میرے قوم میں تم میرے جانشین بن کر رہو۔ سنت بتائی، نبی کو سنت کبھی سے قوم کو چھوڑ کے جاتے نہیں ہیں، जानशीन बना के जाते हैं। सरकार कैसे चलेगा देखा, सरकार ने क्या कह दिया था कि अब तुम जानशीन चुनते रहना। देखें सच मूसा अलैहिस्सलाम की सुन्नत था, 40 दिन के लिए जा रहे हैं उसमें भी जानशीन बना के गए। और अगर मुसलमान कहता कि बाद में सरकार ने करा, तो ये रसूल की सुन्नत के खिलाफ है कि जा रहे कौम को छोड़ के बगल जानशीन बनाए गए। तो कहा भाई को क्या कहा कि मैं तुम्हें जानशीन बना रहा हूँ। तो कौन बनाता जानशीन? लोग नहीं चुनते, नबी बनाता जानशीन। लोग कहाँ से चुनेंगे जानशीन? लोगों में हैसियत ही क्या है? आखिरी नबी का जानशीन बनाने की क्या किसी की हैसियत है? आप खुद सोचें, अल्लाह को क्या जवाब देगा कि हमने जानशीन बनाया था नबी का, नबियों के सरदार का? अरे मुसलमानों की अकल किधर है? आप अल्लाह को जवाब देंगे हमने बनाया जानशीन सरकार का? आपको कुरान मालूम है? आपका कुरान क्या था सरकार से कि आपने जानशीन बनाया? अल्लाह का अख्तियार था, रसूल का अख्तियार था जानशीन बनाया। तो कहा कि भाई हारून को मेरी कौम में तुम मेरे जानशीन बनकर हो और इस्लाह करते रहना उनकी, और फसादियों की राह पर न चलना। अब इससे क्या मुराद है फसादियों की राह पर न चलना? वो तो मासूम थे। मीज़ा ने बड़ी खूबसूरत बात कही, क्योंकि कहा इसकी मुराद ये थी कि जब तुम मेरे जानशीन हो तो जो लोग फसादी हैं वो तुम्हें कुछ प्रेशर करें ताकि तुम कुछ कॉम्प्रोमाइज कर लो, तो तुम वो मत करना। कॉम्प्रोमाइज करो तो तुम वो मत करना, क्योंकि जब बोला मुत्तकियान को जब दो खलीफा फौत हो गए तो तीसरे की बारी आई तो लोगों ने कहा कि आप शेखन की सुन्नत पे चलेंगे क्या? कहा कि मैं शेखन की सुन्नत पे नहीं चलूंगा, मैं सरकार की सुन्नत पे चलूंगा। फिर उनको नहीं मिली खिलाफत जाहिर जाहिर की खैर जाहिर खिलाफत की औकात ही क्या है। और तो यह है कॉम्प्रोमाइज नहीं करना फसादियों के रास्ते, कॉम्प्रोमाइज ना करना, ये मुराद है। क्योंकि मूसा अलैहिस्सलाम खुद भुगत चुके थे कि किस तरह से प्रेशर आया था उनकी कौम की तरफ से, हमेशा तो मुश्किल देते थे वो, मूसा अलैहिस्सलाम को हमेशा मुश्किल देते थे। ये किसी मुश्किल दे रहे थे कि हमारे लिए माबूद बना दें? कौम ने सिवाय मुश्किल के मूसा को आराम न दिया। इसी तरह सरकार के साथ भी हुआ, कौम हमेशा मासूम को परेशानी करती है। चंद जो कि मुखलिस बनते हैं वो अलग है, बाकी सब में मसले होते। तो ये कहा गया फसादी के रास्ते पर न चलना, मतलब कि तुम कॉम्प्रोमाइज मत कर लेना। वल्लम्मा जा आ मूसा लिमीकातिना व कल्लमु रब्बु काला रब्बी अरिनी अंजुर इले काला लन तरानी वला किन जुर इला इलल जबली फनिस्तकर्रा मकानहु फसाफ तरानी फलम्मा तजल्ला रब्बुहु लिल जबली जअलहु दक्कन व खर्रा मूसा सायका فَلَمَّا أَفَاقَ قَالَ سُبْحَانَكَ تُبْتُ إِلَيْكَ وَأَنَا أَوَّلُ الْمُؤْمِنِينَ کیا آیت ہے، بڑی مشہور آیت ہے قرآن کی، اس پہ کیا تفسیر کریم میزان نے اتنی ڈیٹیل تفسیر ہے، اس میں سے کچھ چند پوائنٹ میں آپ کو بیان کروں گا، پہلے ترجمہ پڑھتا ہوں انشاءاللہ۔ اور جب موسیٰ ہماری مقرر وقت پر پہنچے اور ان کے رب نے ان سے گفتگو کی تو انہوں نے التجا کی، میرے پروردگار تو مجھے اپنا جلوہ دکھا کہ میں تیرا دیدار کروں، ارشاد ہوا تم مجھے ہرگز نہ دیکھ سکو گے لیکن پہاڑ کی جانب دیکھو، اگر وہ اپنی جگہ پر قائم رہ جائے تو البتہ تم مجھے دیکھ سکو گے۔ پر جب ان کے رب نے پہاڑ پر تجلی کی تو اسے ریزا ریزا کر دیا اور موسیٰ غش کھا کر گر پڑے۔ جب انہوں نے افاقہ ہوا تو کہا پروردگار تو پاک ہے، میں تیری جناب میں توبہ کرتا ہوں، وہ میں سب سے پہلا ایمان لانے والا ہوں۔ موسیٰ علیہ السلام گئے اللہ سب سے باتیں کیا کرتا تھا، اللہ نے ان کو یہ فضیلت دی تھی کہ اللہ سے گفتگو کرتا تھا۔ تو اس طریقے سے جب گفتگو کرتا تھا اللہ سبحانہ تعالیٰ، اور تو ان کے دل میں یہ آیا کہ اب میں اللہ تعالیٰ کا دیدار کروں، اللہ تعالیٰ کا دیدار کروں۔ اب میزان نے بڑی اچھی باتیں کری ہیں، میں آپ کے سامنے پیش کرنا چاہتا ہوں۔ کیا ہم یہ سوچتے ہیں کہ موسیٰ علیہ السلام نہیں کہا تھا کہ اپنی آنکھ سے دیدار کریں؟ اتنا اول العزم پیغمبر کیا ایسی بات سوچے گا کہ میں آنکھ سے دیکھ لوں؟ اللہ کو آنکھ سے دیکھنے کی چیز ہے کیا؟ تو اس سے مراد یہ تھی جو میزا نے کہا ہے کہ اس سے مراد یہ تھی کہ وہ اپنی دل کی آنکھ سے دیکھیں، مطلب دل کی آنکھ سے اللہ کو باور کریں اس طریقے سے کہ یقینی علم مل جائے، دل کی آنکھ سے ایسا دیکھیں گے یقینی علم اللہ کا مل جائے۔ اس کو کہتے ہیں رویہ، دیکھنا، اللہ اسے کہ اللہ سے ملاقات لقاء اللہ وہ ہو جائے, وہ چاہتے تھے. ان کی قوم نے جو کری تھی, جو ان کی جو ڈیمانڈ تھی وہ یہ تھی کہ ہم آنکھ سے دیکھ لیں. تو پھر زلزلے نے آ پڑا تھا تو موسیٰ علیہ السلام نے کہا تھا کہ یہ میری قوم نے بےخوفی کری ہے, تو وہ الگ تھی ڈیمانڈ. موسیٰ علیہ السلام کی ڈیمانڈ ایسی نہیں تھی کہ میری آنکھ سے اس سے دیکھو, مطلب دل کی آنکھ سے ان کو اللہ کو باور کریں اس طریقے سے کوئی شک نہیں ہو, مطلب کہ یقین کی انتہا میں پہنچ جائیں. شک تو نہیں, عزلہ شک نہیں, مطلب یقین کی انتہا میں پہنچ جائیں. یقین کی انتہا. اس طرح سے ابراہیم علیہ السلام نے کہا تھا نا کہ تو مردوں کو کیسے زندہ کرے گا, تو ابراہیم کیا تم نے باور نہ کرا؟ کہا کہ ہاں نہیں, ایمان تو لائے ہوں لیکن میں ذرا قلب میرا مطمئن ہو جا. اس طریقے سے یہ اس طریقے کی منزلات ہیں یہ. اس لیے مولا متقیہ نے کہا کہ میرا جو اللہ میں جو یقین ہے, جو اگر تم سارے پردے کو اٹھا دو تو میرا یقین میں کوئی اضافہ نہ ہوگا. یہ مولا متقیہ سلام ہے ان کو. یہ ہوتا ہے رسول کا جانشین جو اس طریقے سے بات کرتا ہے, یہ نہیں کہ لوگ چنتے پھر ہیں. اللہ اکبر. تو فرمایا کہ تم میرا کبھی ہرگز دیدار نہ کر سکو گے. تو ہرگز دیدار سے دو چیزیں ہیں اس میں. اللہ نے کہا تم ہرگز میرا دیدار نہ کر سکو گے, اس سے کیا مراد ہے؟ یعنی آج سے تو تم نہ یہاں دیکھو گے نہ وہاں دیکھو گے, کیوں میں فزیکل تو ہوں نہیں. یہ ہرگز سے ایک مراد یہ ہے میزان نے جو کہا. دوسرا کیا کہا میزان نے؟ کہ اس دنیا میں بھی تم جو کہہ رہے ہو کہ میں دل کی آنکھ سے دیکھ رہا ہوں, تم وہ بھی نہیں کر سکتے موسیٰ, وہ بھی نہیں کر سکتے. کیونکہ اس کی وجہ یہ کہ تم اس دنیا میں اپنے جسم کے اندر ہو, تمہارے لمیٹیشنس ہیں, تمہارے دنیا کے ڈسٹریکشنس ہیں. ابھی بھی وہ جو لقاء اللہ ہونا چاہیے یا اللہ کا دیدار آپ سے ہونا چاہیے تم اس دنیا میں بھی نہیں دیکھ سکتے ہو. ہاں اس دنیا میں تم ضرور دیکھ سکتے ہو. اب اس کے لیے میزان نے کچھ آیتیں بیان کریں جو آپ کی پیش کرنا چاہتا ہوں. میزان نے جو خاص آیات بیان کری سورہ قیامت کی, سورہ قیامت وجوہ یوم اذن ناظرہ الی ربہ ناظرہ. کچھ چہرے اس روز تر و تازہ ہوں گے, اپنے پروردگار کی طرف دیکھ رہے ہوں گے. یہ قیامت کی بات ہے. یہ میزان نے کہا گیا قیامت کے دن اپنے پروردگار کی طرف دیکھ رہے ہوں گے تر و تازہ چہرے. کہا کہ یہ ہے لقاء اللہ سے ملنا. یہ لقاء جو ہوگی وہ بھی اس آنکھ سے نہیں ہوگی, وہ بھی دل کی آنکھ سے وہاں ہوگی. کیونکہ اس وقت ہماری موت ہو چکی ہوگی, ہمارے دنیا کے ڈسٹرکشن نہیں ہوں گے, سارے پردے اڑ جائیں گے, فرشتے دکھ جائیں گے, جنت چلے جائیں گے انشاءاللہ. وہاں پھر اس کے بعد اللہ سبحانہ کئی روایات ہیں کہ جنت میں اللہ سے اس طریقے سے ملاقات ہوگی, اور ہر جمعے کو جو مومنین ہوں گے جنت سے اللہ سے ملاقات کے لیے جایا کرا کریں گے. تو اس طریقے کی کافی روایات ہیں. تو وہ ملاقات ہے, وہ جو لنگ جو آیا ہے لنگ کہ تم ہرگز نہ کرو گے, وہ ایک تو فزیکل ویژن کے لیے ہے, دوسرا اس دنیا کے اندر بھی دل کی آنکھ سے وہ ویژن نہیں ہو سکتا. ہاں آخرت میں ہو سکتا ہے, کیونکہ یہ آیت آ چکی ہے جو کہ سورہ قیامت کی ہے کہ وہ اپنے رب کو دیکھ رہے ہیں. تو اس کے بعد کیا اللہ نے کہا کہ ہاں اگر تم اس پہاڑ کو دیکھتے رہو اور اگر اپنی جگہ پر قائم رہا تو تم مجھے دیکھ لو گے. تو جب اللہ کی تجلی پہاڑ پہ ہوئی تو وہ اللہ نے اس کو رضا رضا کر دیا. تو اس میں میزان نے بڑی اچھی بحث کری ہے. موسیٰ علیہ السلام, مطلب کہ موسیٰ علیہ السلام نے بڑے بڑے معجزات اللہ کے حکم سے کرائے, ہزاروں کو غرق کر دیا فرعونی کو سمندر, ان کے اجزاء نے سارے سانپ کو کھا لیا, بڑے خوفنا منظر موسیٰ علیہ السلام نے دیکھے, لیکن وہ کبھی غش نہیں آیا. کہا کہ اب ایک پہاڑ ریزا ریزم کے سامنے ہو تو وہ غش کھا کے کیوں گر پڑے؟ یہ بڑی اچھی بحث ہے کہ غش کھا کے کیوں گر پڑے موسیٰ علیہ السلام, بے ہوش ہو گئے. کہا کہ اس کی وجہ یہ ہے کہ اللہ سبحانہ نے کہا تھا کہ اگر یہ پہاڑ اپنی جگہ قائم ہوا تو تم مجھے دیکھ لو گے, دل کی آنکھ سے دیکھ لو گے. جب موسیٰ علیہ السلام نے دیکھا کہ وہ پہاڑ اتنا بڑا پہاڑ اللہ کے نور کو برداشت نہ کر سکا, تو ان کو اس بات کا اعتراف ہوا اور اپنے اوپر پشیمانی اتنی ہوئی کہ میں نے یہ کیا پوچھ لیا اللہ سبحانہ تعالیٰ سے, کیا پوچھ لیا جبکہ پہاڑ اپنے آپ کو ضبط نہ کر سکا. अल्लाह के ने जो तजल्ली भेजी थी उसको जब्त न कर सका, तो मेरी क्या मजाल है कि मैं अल्लाह को जब्त कर लूँ अपने दिल के अंदर इस वक्त इस दुनिया के अंदर जिस तरह मैं चाहता हूँ दिल की आँख से। मैं तो उस पे वो अल्लाह के जलाल वो जमाल से बश खा के गिर पड़े, अल्लाह अल्लाह मतलब आप सोचो कि क्या मंजर होगा, जर्रा जर्रा होगा, मतलब चटियल मैदान हो गया, मतलब वो जगह पूरी चटियल मैदान हो गई। अल्लाह ताला की तजल्ली मोमिन हमारे दिल पे आना चाहिए। ये आयत ऐसी कि आरिफिन इस आयत की भी अपनी जान दे दें, ये आयत ऐसी कि ये आयत बस मोमिन की अलका सुरूर है। आयत ये आयत हमेशा पढ़े तो आपका दिल खुश होगा। ये जो आयत होती है ना वल्लम्मा जा मूसा ने मीकातिन, और जब मूसा हमारे मुकर्रर वक्त पर पहुंचे तो ऐसा दिल में आता कि जब हमारी मौत होगी तो हम भी मुकर्रर वक्त अल्लाह की तरफ पहुंचेंगे, तो हम क्यों जिंदगी में जब मौत आए तो डरते हुए अल्लाह के पास जाए, बल्कि सूर में जाए हम ऐसे अमल करें कि अल्लाह के पास खुशी खुशी जाए। मोमिन का तो दिल इस दुनिया में लगता नहीं है, वो तो हमेशा अल्लाह की मुलाकात की तमन्ना करता और उसकी मोहब्बत में गिरफ्तार है, उससे मिलना चाहता लगता अल्लाह करना चाहता जो इस दुनिया में तो नहीं है, वो उस दुनिया के लिए लगता अल्लाह है, उस दुनिया के लिए रुया है, देखना है अल्लाह सुभान व तआला को उसकी तजल्लिया देखना है। वो कौन सा आदमी जो मौत से भागता है, ये तो यहूद की सुन्नत है जो कहते हैं सोचते हजार हजार साल इस दुनिया में रहे, अल्लाह कहता हजार साल तुम रहे भी लोगे तो अल्लाह के अज़ाब से तुम्हें कौन बचाने वाला है। अल्लाह जिस पर करम करता है अल्लाह ताला उसको ये देता है कि वो अल्लाह से मिलने की उम्मीद करे, मोहब्बत करे अल्लाह से इस तरीके से, और ऐसे लोगों की जान भी आसानी से दुनिया से निकलती है। फिर जब तो फिर क्या हुआ कि जब वो होश संभाला तो क्या फरमाया, कहा परवरदिगार तू पाक है, मैं तेरी जनाह में तौबा करता हूँ, तू पाक है तेरी जनाह में मैं तौबा करता हूँ, वो मैं सबसे पहला ईमान लाने वाला हूँ, मैं सबसे पहला ईमान आने वाले हूँ। तो मिर्ज़ा ने बड़ी खूबसूरत बात करी है, सबसे पहला ईमान आने वाले क्यों कहा मूसा जब होश में आया। ईमान से मुराद ये है कि तू देखा ना जा सकता दुनिया में, ये जो तजल्ली है जब्त के बाहर है, ये इस हयात में हमारे इस बदन के अंदर ये फिजिकल लिमिटेशन में ये हम हमारे बस की बात नहीं है, ये हमारे बस की बात। एक तो ये मुराद है कि मैं ईमान लाने वाला अव्वल हूँ क्योंकि मैंने इस बात का को बावर कर लिया कि जब्त की बात नहीं है, और दूसरा है कि मैंने वाकई में ईमान लाने वाला हूँ क्योंकि मैंने तो उससे बात करी है। काला या मूसा मदद चाहता हूँ, ये पढ़ने में मुश्किल आ रही है, आदमी दीवाना हो जाता। मोमिन के दिल का सुरूर है यह आयत, मोमिन जब यह आयत होती सकता वहीं खड़ा हुआ था मूसा के पास, मोमिन ने ऐसा कहा जब यह आयत आती तो लगता मूसा के पास वहीं खड़ा था, जब मेराज की आयत आती तो लगता मोमिन वहीं रसूल के पीछे खड़ा हुआ था और नजारा देख रहा था सरकार की मेराज का। ये मोमिन का मुकाम है मोमिनी कि वो अंबिया के पीछे पीछे चले, जो वो दीदार करे वो खुद दीदार करे, वो उनके साथ कुरान वही तो है कि वो दीदार कराता है, सादे किताब ऐसी क्या को दीदार कराती है उन चीज़ों का जो कि नबियों ने उस वक्त करा था, क्योंकि सादे किताब है जो कि हमको ऐनुल यकीन तक लेके जाती है। आला या मूसा इन इस्तफा, आला या मूसा इन इस्तफा तफैतुक अलन्नास बिरिसालाति कलामी फुज मा आते शाकरी इर्शाद बारी हुआ, ए मूसा बेशक मैंने तुमको दूसरे लोगों पर अपने पैगाम पहुँचाने और हम कलामी के लिए मुंतखब किया है, इन्हें जो कुछ तुम्हें दिया है उससे ले लो और शुक्र गुजार हो। जब होश में आए तो अल्लाह सुभान व तआला ने कहा कि हमने तुमको चुन लिया है लोगों के ऊपर, कि हमने तुमको रिसालत भी दी और हमारा कलाम भी दिया है, तो उसको पकड़े रहो, उसकी इताअत करो और शुक्रगुजार रहो। अल्लाह सुब्हान व तआला ने जो 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 इखलास देखा था मूसा अलैहिस्सलाम का, वो अपने गाल को ज़मीन पर रखते थे इस तरीके से, अल्लाह उससे खुश हुआ कि ये बड़ी मुखलिस बंदा है, अल्लाह ताला ने कुछ को मुंतखब किया था अपने कलाम से। कौन सा कलाम, जो उनसे मूसा कलामुल्लाह कहे जाता है ना, जो कलाम करते थे अल्लाह से, कलाम अल्लाह ने जो बातें करी उनसे, उसके लिए चुना अल्लाह तआला ने अपना पैगाम जो दिया उसके लिए लोगों को के लिए चुना और कहा इसको मजबूती से पकड़ो रहो, कुम मिन शाकरीन, मजबूती से पकड़ो रहो। इसीलिए सरकार ने कहा था मैं दो तुम्हारे पीछे दो चीज़ें छोड़ जा रहा हूँ, उनको मजबूती से पकड़े रखना, दो वजन, किताब और इतरती। कौम ने क्या करा, وكتبنا له في الألواح من كل شيء موعظة وتفصيلا لكل شيء وخذها بقوة ومر قومك يأخذ بأحسنها سأريكم دار الفاسقين। और हमने अलवाह में उनके लिए हर किस्म की नसीहत और हर चीज की तफसील लिख दी है, तुम इसे मजबूती के साथ थामे रहो और अपनी कौम को हुक्म दो के उसको अहसन उसके अहसन मफहूम का इत्तबा करे। मैं तुम्हें अनकरीब फासिकों की रिहाइश का दिखाऊंगा। कहा कि जो ये हमने तुम्हें दी है जो तख्तिया अलवा जिसपे जो कि अल्लाह ताला ने तौरात को लिख के दिया था, तख्ती में लिख के दिया था तौरात को, कहा कि इसको तुम इसमें हर चीज़ की तफसील है, हर तरह के जो चीज़ें की तफसील अल्लाह ने लिख दी थी। और कहा गया ये हमने जो तफसील लिख दी है जब जो उनको जब दी तख्तिया उस पर अल्लाह ताला सब तरह की तफसील लिख दी थी। कहा गया इसको मजबूती साथ पकड़ा रहा, मतलब कि इसको थामे रहो, इस पर अमल करो और अपनी कौम से भी कहो कि उसको उसके एहसन मफहूम का इत्तबा करें, एहसन मफहूम का इत्तबा करें। तो क्या मतलब है अहसन मफहूम का इत्तबा, क्या मतलब है, यानी कि तौरात में हर चीज़ खूबसूरत थी, अच्छी थी, तो कौम से कहा गया कि तुम ये तौरात जो मैंने दी है इसमें हर चीज़ इतनी अच्छी है तो अब तुम बुराई से बचकर तौरात की तरफ जाओ और बेहतरीन अमल करो, और मैं अनकरीब तुम्हें फासिकों की रिहाइश दिखाऊंगा। अल्लाह कहता है जो फासिक है उनका अंजाम तुमको मालूम होगा। फिर क्या कहा फासिकों के अल्लाह ने अगली आयत में, اسرف عن آيات الذين يتكبروا في الأرض بغير حق وإن يروا كل آية لا يؤمنوا بها وإن يروا سبيل الرشد لا يتخذوه سبيلا وإن يروا سبيل الغي يتخذوه سبيلا ذلك بأنهم كذبوا بآياتنا وكانوا عنها غافلين। मैं अपनी निशानियों से उन लोगों को के रुख फेर दूंगा जो ज़मीन में ना हक इतराते फिरते हैं, ख्वाह वो कोई भी निशानी देख लें उस पर ईमान लाने वाले नहीं हैं। अगर उन्हें राय हिदायत नज़र भी आ जाए तो भी उस राह पर गामजन न होंगे, और अगर गुमराही का रास्ता देख लें तो फौरन उस पर चल पड़ेंगे। इसका सबब यह है कि उन्होंने हमारी निशानियों को झुठलाया, उनसे गाफिल रहे, यानी कि जो सरकश लोग हैं जिनके दिलों में सरकशी है, मुतकब्बिर लोग हैं, अल्लाह ने उनकी बात की आयत ये तकब्बर उन फिल अर्ज़ जो कि ज़मीन में तकब्बुर करते हैं, हर तरह से अपने आप को बड़ा समझते हैं, बड़ा समझते हैं, तकब्बुर जो करते हैं तो अल्लाह बगैर हक के। तो कहा कि तुमके साथ मैं क्या करता हूँ, अगर वो सारी ईमान सारी आयत भी देख लेंगे मेरी निशानियाँ वो ईमान न लाएंगे, क्योंकि उनके दिल में बौज़ है, उनके दिल में निफाक है, वो उनमें उनके अंदर गुरूर है, इसलिए वो अल्लाह ताला अपनी निशानियाँ से नूर मुनोवर उन्हीं कलमों करता है जो कि पाप होते हैं, जिनमें आजिज़ी होती है, जिनमें इंकसारी होती है, उनके दिल को मुनोवर करता है, लेकिन मुतकब्बिर दिल को अल्लाह हिदायत न देता। भले सारी आयतें देख लें, ये क्या फिरौन के साथ ये तो हुआ था, मूसा अलैहिस्सलाम नौ निशानियाँ लेके आए सामने, अजदैने जो किया था फिरौन के सामने, जादूगर ईमान लिया लेकिन ये मुतकब्बिर ईमान न लाया फिरौन, हालांकि ये भी देख रहा था इसका भी कल्ब था, लेकिन चूंकि ये इसमें किब्र गुरूर था, अपने आप को रब समझता था, अल्लाह ने कहा लाना था तुझ पे, तू ईमान नहीं लाएगा जब तक तू घर का हिसाब नहीं देख लेगा। ये होता है अंजाम मुतकब्बिरों का। क्या बाद में अल्लाह ने कहा कि अगर वो राह राज देखेगा तो उसको उस पर न चलेगा, लेकिन अगर गुमराही की राह देखा तो उस पर चढ़ पड़ेगा। उसका सबब यह है कि उन्होंने हमारी निशानियों को झुठलाया और उससे काफिल रहे। मोमिनीन इसी तरीके से अहले बैत तैयबिन ताहिरिन उनकी विलायत पर का नूर अल्लाह उन्हीं कल्बों में देगा जो कि ताहिर कल्ब होंगे, जो ताहिर कल्ब होंगे जिनके अंदर किब्र होगा और मुनाफ़क़त होगी, अल्लाह ताला कभी भी उनको अहले बैत की विलायत न देगा। والذين كذبوا بآياتنا ولقاء الآخرة حبطت أعمالهم هل يجزون إلا ما كانوا يعملون، اور جن لوگوں نے ہماری نشانیوں اور آخرت کی ملاقات کو جھٹلایا تو ان کی تمام اعمال ضائع ہو گئے، انہیں ویسا ہی بدلہ ملے گا جس عمل انہوں نے انجام دیے تھے۔ تو اللہ سبحانہ وتعالیٰ نے کہا کہ جو بھی ہماری آیات کو جھٹلائے گا اور ہم سے ملنے کی کو جھٹلائے گا उनके आमाल बर्बाद हो जाएंगे। हबीतस से क्या मतलब, हबीतस का जाया हो जाएगा, क्या जाया हुआ है, हबीतस आमाल से क्या मतलब है, जाया होने से क्या मतलब है, जाया से मतलब कि जो अच्छे अमल में खत्म हो जाएंगे, जो बुरे अमल रहेंगे वो कायम रहेंगे, अच्छे अमल खत्म हो जाएंगे, उन्होंने वैसा ही बदला मिलेगा जैसे अमल उन्होंने अंजाम दिए थे, क्योंकि मुतकब्बिर थे, झुटलाया करते थे, मिलने से भी इनकार करते थे, इसी दुनिया में दिल लग रहे थे, उनके दिल इसी दुनिया में लगे हुए थे। उमर साहब का दिल रे की हुकूमत में था, मालूम था कि इमाम हुसैन सरकार के दरवाजे हैं, सब मालूम थी फजील है, लेकिन उसका दिल इस दुनिया में लगा हुआ था, इस दुनिया में लगा हुआ था, तो आखिरत उसके दिमाग से हट गई थी, आखिरत थी नहीं, जबकि और ये हालत दूसरों की भी थी, सब के सब शिविर भी ऐसा था, उसको भी चाहिए धर्म, खूनी भी ऐसा था, सबको धर्म चाहिए थे, और आखिर से उनका दिल गाफिल था, इसलिए उन्होंने इमाम हुसैन को शहीद करा, क्योंकि क्योंकि उनके दिल आखिरत में न थे, उनके दिल दुनिया में थे, एक तरफ वो लोग थे और एक तरफ करबला के थे, कि जो उनका मुकाम था दस की रात को, जो उन्होंने जो जो कि इमाम हुसैन ने उनको जिन्होंने मुकाम दिखाया जन्नत में, जो उन्होंने बावर करे, उनकी कल्ब की क्या कैफियत होगी, मोमिन सोचें क्या कल्ब की कैफियत होगी, कितने खुश थे वो कि वो सुबह में जाने का इंतज़ार कर रहे थे कि हम कब उन मंजिलों पर पहुँचे जिसका कि अल्लाह ने हमसे वादा करा है इमाम हुसैन के ज़रिए, मोमिन ये कुरान और ये अहद वैद ये करबला वालों को भी थे और हमारे लिए है ख़ास तौर से, अब कि हमको चाहिए कि हमारे कल्ब को पाक करें, कल्ब को पाक करें, इनके सारी पैदा करें ताकि हमारे दिल में अल्लाह का नूर पैदा हो, अल्लाह से मिलने की मुलाकात की तमन्ना हो, कि जब हमारी मौत आए तो हम खुशी खुशी अल्लाह के पास जाएँ, और अल्लाह ताला की रज़ा से उम्मीद है कि अल्लाह ताला हमारे पर्दों को उठाएगा, हमारे गुनाह को दूर करेगा और हमारे दिल को मुनव्वर करेगा कुरान से, अहले बैत से, अल्लाह नाज़िम अल-ज़ालिमीन, अल्हम्दुलिल्लाह बिल आलमीन।